والصلاة والسلام على اشرف الانبیاء والمرسلین سیدنا و مولانا ابی القاسم محمد و اہل بیتہ الطیبین الطاہرین المعصومین المظلومین المنتجبین المنتخبین المیامین لا سیما علی الامام المنتظر والحجۃ الثانی عشر واللعنۃ الدائمۃ الباقیۃ علی اعدائہم اجمعین من یوم ظلمہم الی قیام یوم الدین اللہم انا نرغب الیک فی دولۃ کریمہ تعز بہا الاسلام و اہلہ وتذل بها النفاق وأهله وتجعلنا فيها من الدعاة إلى طاعتك والقادة إلى سبيلك وترزقنا بها كرامة الدنيا والآخرة رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي واجعلني خالصا لوجهك الكريم يا الله صلوات على محمد وعلى محمد اما بعد فقط قال اللہ سبحانہ وتعالی فی القرآن الحکیم بسم اللہ الرحمن الرحیم یا ایھا الذین آمنوا کتب علیکم الصیام کما کتب علی الذین من قبلکم لعلکم تتقون صلوات علی محمد و آل محمد برادران عزیز، کل کی طرح آج بھی کچھ مسائل شرعیہ جو روزے اور ماہ رمضان سے متعلق ہیں ان پر گفتگو کریں، اور اس کے بعد پھر اس سلسلے کو آگے بڑھائیں جس کا کل آغاز کیا گیا تھا، یعنی قرآن مجید کی وہ آیتیں جن میں پروردگار عالم نے روزے اور رمضان کے مہینے پر گفتگو فرمائی ہے. کل ہماری باتیں صوم، صوم کے تعارف، اسے صوم کیوں کہا جاتا ہے، اسے روزہ کیوں کہا جاتا ہے، نیت کا کیا مفہوم ہے، روزے کی نیت کا کیا مطلب ہے، یہ ساری وہ بحثیں تھیں کہ جن پر کل گفتگو کرنے کا شرف حاصل کیا گیا ہے. آج ہم اس بات کو تھوڑا سا اور آگے بڑھاتے ہیں اور دیکھتے ہیں کہ روزے کی عبادت کے اندر ہمیں کرنا کیا ہوتا ہے. عجیب بات یہ ہے کہ روزے اور دیگر عبادتوں میں ایک بہت بڑا فرق یہ ہے کہ دیگر عبادتوں میں عام طور پر ہمارے پاس دو فہرستیں پیش کی جاتی ہیں. ایک فہرست کچھ کرنے کی ہوتی ہے اور دوسری فہرست کچھ چیزوں سے عام طور پر بچنے کی ہوتی ہے، لیکن روزے میں یہ دو فہرستیں ہمارے پاس نہیں ہیں. یہاں تک روزے کی صحت کا تعلق ہے. دیکھیے، ایک تو ہے کسی چیز کی قبولیت کا معاملہ. قبولیت کے لیے تو انسان کو اور بھی بہت زیادہ محنتیں کرنا ہوتی ہیں، لیکن ایک مسئلہ ہے کسی چیز کی لیجیٹیمیسی کو اسٹیبلش کرنا، کسی چیز کو صحیح بنانا کہ ایٹ لیسٹ وہ عنوان کہ جو ہمارے سامنے لیا جا رہا ہے وہ اس کے اوپر منطبق ہو سکے، اس پر اپلائی کیا جا سکے. مثلا اگر یہ کہا جائے کہ بریانی، تو بریانی کی جو کم سے کم ریکوائرمنٹ ہے وہ یہ ہے کہ چاول ہوں، اس کے اندر گوشت ہو. کھوجوں کی بریانی ہے تو اس کے اندر آلو بھی ہو، اور اگر کھوجوں سے ہٹ کر ہے تو اس میں آلو نہ ہو، مگر بہرحال اس کو خاص انداز سے پکایا جائے تب جا کر وہ بریانی بنے گی، اسے بریانی کہا جا سکے. اگر اس سے ہٹ کر کوئی چیز ہے تو پھر اسے بریانی نہیں کہا جائے گا. بریانی بننے کے بعد یہ مقبول ہوگی، قبول ہوگی، لوگ اس کو ایکسیپٹ کریں گے، پسند کریں گے. یہ دوسرا مرحلہ ہے کہ پھر اس کے اندر کتنا ذائقہ ہے، لوگوں کے معیار پر یہ کتنا پورا اترتی ہے، وہ ایک بالکل سیکنڈری ایشو ہے. شریعت کے اندر بھی ہمارے پاس دو الگ الگ چیزیں، ایک ہے کسی عبادت کا صحیح ہونا اور ایک ہے کسی عبادت کا خدا کی بارگاہ میں قبول ہو جانا. یہ دونوں بالکل الگ الگ چیزیں ہیں. صحیح ہونے کا مطلب یہ ہے کہ کم سے کم جو فقہی معیار ہے اس کے اوپر اس عبادت کو وہ نام دیا جا سکے، یہ کہا جا سکے کہ ہاں جو واجب تھا وہ اس نے ادا کر دیا. مثلا اگر ایک شخص روزے کی عبادت کو انجام دیتا ہے اور اس کے بعد امیر المومنین کے اس فرمان کو سنتا ہے کہ جس میں مولا یہ فرماتے ہیں کہ بہت سے روزے دار ایسے ہیں کہ جن کو بھوک کے سوا کچھ نہیں ملتا، تو بھوک کے سوا کچھ نہیں ملتا کا کیا مطلب ہے؟ کیا اس نے فقہی معیار کو مد نظر رکھتے ہوئے اگر روزے کو رکھا ہے تو یہ روزہ اس کا صحیح نہیں ہے؟ اور اگر روزہ صحیح نہیں ہے تو کیا اس کی اس کو قضا کرنا ہے؟ کیا اس کا کفارہ اس کو ادا کرنا ہے؟ یا یہاں پر امیر المومنین کچھ اور سمجھانا چاہتے ہیں؟ امیر المومنین اس بیان کے ذریعے سے جس بات کی طرف متوجہ کرنا چاہ رہے ہیں وہ یہ بات ہے کہ صحیح ہونے کے باوجود ممکن ہے کہ یہ روزہ قبولیت کی منزل تک نہ پہنچے. اگر یہ صحیح نہ ہوتا تو پھر تو اس کے اندر کمپلیکیشنز اور بھی زیادہ ہوتی ہیں کہ اس کی قضا بھی انجام دینا ہے، کفارے کی نوبت بھی آ سکتی ہے، وغیرہ 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 وغیرہ. لیکن ایک وہ منزل ہے کہ جہاں پر ایک شخص روزہ رکھتا ہے، मगर रोज़ा उस मयार का नहीं रखता कि जो परवरदिगार आलम कबूल कर ले। तो एटलीस्ट तारिक को सौम होने का अज़ाब उसके ऊपर नहीं आएगा, यानी ये नहीं कहा जाएगा कि इसने रोज़ा छोड़ दिया, ये रोज़ा खोर है, इसने रोज़ा तोड़ दिया, रोज़ा तोड़ने का इसके ऊपर अज़ाब नाज़िल हो, नहीं, ऐसा कुछ भी नहीं होगा। इस बात को समझाने के लिए मैं आपकी खिदमत में एक मिसाल अर्ज़ करूँ। ख़त्मी मरतबत अहमद मुश्तबा मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम, बहुत मशहूर हदीस है, मफातुल जिनान के अंदर भी ये मौजूद है कि पैगंबर अकरम ने एक औरत को हालत रोज़ा में मुगल्लज़ात बकते हुए सुना, गालियाँ दे रही है, बेहूदगी कर रही है, बेहूदा गुफ्तगू कर रही है, तो पैगंबर अकरम ने उसको खाना भिजवा दिया कि खाना खाओ। तो उसने कहा कि मैं तो रोज़े से हूँ। जब पैगंबर अकरम ने उसका ये जवाब सुना कि मैं तो रोज़े से हूँ, तो पैगंबर अकरम ने उसे क्या कहा कि ये कौन सा रोज़ा है कि जिसके दौरान गालियाँ भी दी जा रही हैं, बेहूदगी भी हो रही है, गीबतें भी की जा रही हैं, वगैरह वगैरह, अल्फाज मेरे हैं, मतलब पैगंबर का। तो अब ये जो पैगंबर अकरम ने कहा, तो क्या इससे ये नतीजा निकलता है कि अगर किसी ने रोज़ा रखा है और मसलन उसने एक गाली दे दी तो उसका रोज़ा टूट गया? फ़िक़्ही एतबार से क्या नतीजा निकला? क्या इसका ये मतलब है कि अगर किसी ने रोज़ा रखा और वो अपने गुस्से पर कंट्रोल नहीं कर पाया, उसने गाली दे दी, तो काम तो बहुत बुरा किया, मगर क्या इस गाली के देने के साथ ही उसका रोज़ा टूट गया? नहीं, ऐसा तो नहीं है। मुब्तलात रोज़ा की फहरिस्त में कहीं आपको ये नहीं मिलेगा कि गाली देने से रोज़ा टूट जाता। गीबत की किसी ने, हमने कहा कौन सा रोज़ा है कि जिसके दौरान गीबत हो रही है? तो अब अगर मिसाल के तौर पर पैगंबर अकरम ये कहें कि ये कौन सा रोज़ा है कि जिसमें तुम गीबत कर रहे हो, तो क्या मतलब क्या है कि गीबत कर ली तो इसका मतलब जैसे गीबत हुई रोज़ा टूट गया, एज़ गुड एज़ के मैंने खाना खा लिया, एज़ गुड एज़ के मैंने पानी पी लिया, ये मतलब है इसका? जवाब जी नहीं। तो फिर यहाँ पर समझाया क्या जा रहा है कि यहाँ पर उस बुनियादी फ़िक़्ही मसले को बयान नहीं किया जा रहा, यहाँ पर समझाया ही जा रहा है कि अगर रोज़े के बाद भी तुम्हारे अंदर इतनी तब्दीली भी नहीं आ पाई कि तुम अपनी ज़बान को भी कंट्रोल नहीं कर पा रहे हो, तो ये रोज़े का जो मकसद था वो तो फौत हो गया, लअल्लकुम तत्तकून, जो वो मकसद था वो ख़त्म हो गया। अच्छा, अब आप गौर फरमाइए, पैगंबर अकरम भी जब उसके सामने खाना पेश करते हैं तो पैगंबर अकरम को तवक्को है कि वो आगे से ये सवाल करेगी कि अल्लाह के रसूल मैं तो रोज़े से हूँ, तो पैगंबर अकरम को अपनी बात कहने का मौका मिलेगा। अगर मामला बिल्कुल उल्टा हो, फिर ढिटाई की भी एक हद होती है ना, चोरी उस पर से सीना जोरी, कि पहले वो गीबतें गालियाँ कर कर के पैगंबर अकरम को नाराज़ करे, फिर पैगंबर अकरम खाना भिजवाएं और वो कहे कि अच्छी बात है अगर रोज़े के दौरान पैगंबर ने खाना भिजवा दिया है तो खाने में क्या हरज है, तो फिर वो मकसद हासिल नहीं हो पाता। इसीलिए एक और जगह पर हमें मासूम का वो फरमान भी मिलता है कि कल्लमुन्नास अला क़द्रे उकूलिहिम, कि लोगों से बात करो उनकी समझ के मुताबिक, जो जितना समझ सकता है उसके मुताबिक उसको समझाने की कोशिश करो। यहाँ पर तवक्को थी कि उसके सामने खाना रखा जाएगा तो वो सवाल करेगी तो एक बात को समझाने का मौका मिलेगा। अब अगर मिसाल के तौर पर कोई बहुत ढीठ किस्म का आदमी हो तो उसके सामने खाना नहीं रखा जाएगा, उसको दो बातें सुना कर ये कहा जाएगा कि तुम अजीब आदमी हो, पहले ही उसको समझाया जाएगा, पहले ही वार्निंग दी जाएगी, उसको तंबीह की जाएगी, इस पूरे सिलसिले को बनाने की कोई ज़रूरत नहीं होगी। जहाँ से ये बात शुरू हुई थी वहाँ पर हम वापस पहुँचते हैं। आम तौर पर फ़िक़्ही एतबार से भी, यानी ये तो दो अलग अलग चीज़ें हो गई कि फ़िक़्ही एतबार से किसी चीज़ का वैलिडेट होना, लेजिटिमेट होना, सही होना, एक मरहला। दूसरा मरहला रंगो रोगन करके उसको इतना फिनिश करना, इतना खूबसूरत बनाना कि वो खुदा की बारगाह में कबूल हो सके, ये दो स्टेप्स हो गए। अब आइए खालिसतन फ़िक़्ही एतबार से हम देखें, रोज़े में और दूसरी इबादतों के अंदर एक फ़र्क है। रोज़े में हमारे सामने करने वाली फ़िक़्ही कोई फहरिस्त नहीं है कि ये करोगे तब रोज़ा वैलिड बनेगा, तब रोज़ा सही होगा, नहीं, ऐसा कुछ भी नहीं है। दूसरी इबादतों के अंदर हमारे सामने एक फहरिस्त आती है, नमाज़ फ़जर पढ़ना है, वाजिब है, पहले वुज़ू करो, ये करना है, वुज़ू से लेकर अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु, अल्लाहु अकबर, अल्लाहु अकबर, अल्लाहु अकबर, कितनी चीज़ें हैं कि जो हमको करना है, क़िबले की तरफ रुख करना है, दौरान नमाज कुछ पढ़ना है, क़याम करना है, रुकू करना है, सजदा करना है, ज़िक्र पढ़ना है, तशहुद पढ़ना है, सलाम पढ़ना है, इतनी सारी चीज़ें करनी हैं, पढ़नी है, ये सब कुछ करना है, तब जाकर क्या होगा, तब जाकर नमाज बनेगी। और नमाज के दौरान एक पूरी फहरिस्त हमारे सामने वो आती है कि जिसको हमें अपने आप को बचाना है, ये नहीं कर सकते, ये नहीं कर सकते, ये नहीं कर सकते, ये नहीं कर सकते, मुब्तलात नमाज है। नमाज शुरू हो गई अब कहका नहीं लगा सकते, नमाज शुरू हो गई अब खाना नहीं खा सकते, नमाज शुरू हो गई अब पानी नहीं पी सकते, نماز شروع ہو گئی اب ادھر ادھر نہیں دیکھ سکتے، قبلے سے اپنا رخ نہیں ہٹا سکتے، نماز شروع ہو گئی اب ایک دوسرے سے بات نہیں کر سکتے، خدا سے بات کرو، خدا سے بات کرنے کا موقع ہے. تو آپ غور فرمائیے کہ آپ کے سامنے دو فہرستیں ہیں، ایک فہرست ہے یہ 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 کرنا ہے، اور دوسری فہرست ہے کہ اس 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 سے اپنے آپ کو بچانا ہے. یہ دو فہرستیں. حج کو آپ دیکھ لیں، حج کے اندر بھی یہی ہے. کچھ وہ چیزیں ہیں، کچھ وہ آئٹمز ہیں کہ جن کے بارے میں کہا گیا کرنا ہے، احرام پہننا ہے، تلبیہ پڑھنا ہے، طواف کرنا ہے، طواف کی نماز پڑھنا ہے، سعی کرنا ہے، عرفات کے میدان جانا ہے، سعی کے منا کے میدان میں جانا ہے، قربانی کرنا ہے، شیطان کو کنکر مارنا ہے. یہ ساری وہ چیزیں جو کرنی ہیں. اور پھر اس کے ساتھ ساتھ ایک پیرلل ہمیں دوسری ایک لسٹ ملتی ہے، ان چیزوں سے اپنے آپ کو بچانا ہے. احرام شروع ہو گیا ہے، خوشبو نہیں لگا سکتے، خوشبو سے دور ہو جاؤ. ناخن نہیں کاٹ سکتے، اس سے دور ہو جاؤ. بال نہیں توڑ سکتے. گھی تیل اپنے بدن کے اوپر نہیں لگا سکتے. کریم نہیں مل سکتے. نکاح نہیں کر سکتے. ایک پابندیوں کی فہرست ہے کہ جو سائیڈ بائی سائیڈ ہمارے سامنے آتی ہے. یہاں پر ہم دیکھتے ہیں کہ روزہ اس اعتبار سے یونیک ہے کہ اس میں کرنے کی کوئی فہرست نہیں ہے. یعنی روزے کے دوران کیا کرنا ہے؟ بس نیت ہے. اس کے بعد کرنا کیا ہے؟ کہ جس کے بعد وہ عبادت عبادت بنے گی. اب کوئی فہرست ہمارے سامنے نہیں ہے، کچھ بھی نہیں. یہ 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 کرو گے تو روزہ روزہ بنے گا، ایسا کچھ نہیں. بس ایک فہرست ہے، مبتلات روزہ. یہ وہ چیزیں ہیں جن سے روزہ باطل ہو جاتا ہے. ان سے اپنے آپ کو بچا لو تو تمہارا روزہ ویلڈ ہو جائے گا، کرنے کا کوئی کام نہیں. اب یہاں پر ہمارے سامنے امیر المومنین کا ایک اور جملہ آتا ہے. مولا کائنات امیر المومنین علی ابن ابی طالب علیہ الصلوۃ والسلام، والصیام ابتلاء لاخلاص الخلق. معصومین کے فرامین میں روزے کو خلوص کے حوالے سے عجیب طرح سے جوڑا گیا ہے کہ لوگوں کے خلوص کو چیک کرنے کے لیے، ٹیسٹ کرنے کے لیے روزہ پروردگار عالم نے واجب کر دیا. کیوں واجب کر دیا؟ کہ اس کے ذریعے سے خلوص کو ٹیسٹ کیا جائے، خلوص کو چیک کیا جائے، کون کتنا سنسیئر ہے، کون کتنا مخلص ہے. کیا مطلب ہوا؟ دیکھیے برادران عزیز، ریاکاری کا امکان کب آتا ہے؟ دکھاوے کا امکان کب آتا ہے؟ جب کچھ کرنا ہو. جب کچھ کرنا ہو تو پھر اس وقت یہ سوال آتا ہے کہ یہ کس کے لیے کیا؟ خدا کے لیے کیا یا بندوں کے لیے کیا؟ دکھانے کے لیے کیا یا واقعاً للہیت کے جذبے سے سرشار ہو کر اس کام کو انجام دیا؟ جب کچھ کرنا ہو تب خلوص کا سوال آتا ہے کہ خلوص باقی رہا یا ریاکاری کے تحت اس کام کو انجام دیا گیا، شو آف کرنے کے لیے اس کام کو انجام دیا گیا. لیکن جب ایک ایسی عبادت ہے کہ جس کے اندر پریکٹیکلی کرنا تو کچھ بھی نہیں ہے، صرف اپنے آپ کو بچانا ہے، تو وہ کتنا بدبخت ہے کہ ایک ایسی عبادت کو کہ جس کے اندر کچھ نہیں کرنا، صرف کچھ چیزوں سے اپنے آپ کو بچانا ہے، اس میں اپنے آپ کو تو وہ کیا بچاتا، اپنے خلوص کو نہیں بچا پایا. یہ کتنی بدبختی ہے. اسی لیے معصومین اصرار کرتے ہیں کہ والصیام ابتلاء لاخلاص الخلق، کہ اس کے اندر کیا. ہاں اب اگر مثال کے طور پر کوئی آگے بڑھ کر زبان سے اس کا اظہار کرنے لگے کہ آج تو میں نے روزہ رکھا ہے، اور آج تو مجھے روزہ لگا ہے، اور آج تو اتنے سینٹی گریڈ ہو گیا، اس کے باوجود بھی میں نے روزہ نہیں توڑا، تو یہ تو پھر ایک الگ ہی کیس ہو گیا. کہ جس کے اندر عبادت کے کسی رکن کو ایکسپوز نہیں کیا جا رہا، بلکہ اس نے اپنے اندر جو چھپا کر ایک عبادت اس نے کرنا تھی، اس کو اس طریقے سے ایکسپوز کیا. اب برادران عزیز، پھر ہمارے سامنے اس حدیث قدسی کا مطلب سمجھ میں آتا ہے کہ جس کے اندر خود پروردگار عالم یہ ارشاد فرماتا ہے کہ الصوم لی، روزہ تو میرے لیے، خالصتاً میرے لیے، کچھ دکھاوے کا تھا ہی نہیں. الصوم لی، یہ تو ہے ہی میرے لیے. وہ انا او جازیبے، اور میں ہی اس کی جزا دینے والا ہوں. اور بعض مفسرین نے کہا، بعض شارحین نے کہا، علماء نے کہا کہ اس کا ترجمہ یہ بھی صحیح نہیں ہے کہ میں اس کی جزا دیتا ہوں، بلکہ اس کا ترجمہ کیا ہے؟ اس کا ترجمہ یہ ہے کہ الصوم لی، روزہ تو میرے لیے ہے اور میں خود اس کی جزا ہوں. جس بندے نے اتنے خلوص کے ساتھ اس عبادت کو انجام دیا، تو اسے میں اور کیا جزا دوں، میں خود اس کا ہو جاؤں گا، یہی اس کی جزا بن جائے گی. درود بھیج دیجئے محمد و آل محمد. اب آنا تھا ہمیں براہ راست فقہی بحث کے اوپر، مگر تھوڑا سا ٹریک جو ہے وہ چینج ہو گیا. اب آئیے تھوڑا سا اس کو کمپلیٹ کریں. مبتلات روزہ کی جو ایک فہرست ہمارے سامنے ہے، اس میں سب سے نمایاں تو یہی ہے، کھانا اور پینا. کہ اگر دوران روزہ کسی نے کھا لیا یا پی لیا، تو اس کے نتیجے میں اس کا روزہ باطل ہو جائے گا. کچھ اور چیزیں بھی ہیں، مگر آئیے ذرا اسی کی کچھ باتیں کریں اسی سے متعلق کا کھانے اور پینے سے متعلق. سب سے پہلے تو کھانے اور پینے کے لیے معیار کیا ہے, یعنی وہ چیز کہاں پہنچ جائے کہ ہم اسے یہ کہیں کہ یہ کھا لیا یا یہ پی لیا. اس کے لیے معیار ہے حلق, جہاں سے خے کی آواز نکلتی ہے, جو تجوید اور عربی قواعد کو سکھاتے وقت بچوں کو بہت زیادہ پریکٹس کروائی جاتی ہے. بولو خے خے خے, یہ خے کی جو آواز جہاں سے نکلتی ہے کہ یہ ہے حلق, حروف حلقی میں سے خے. یہاں سے اگر کوئی چیز نیچے گئی تو اس کا مطلب یہ ہے کہ یہ شخص کچھ کھا چکا ہے یا یہ شخص کچھ پی چکا ہے. اس سے اوپر اوپر اگر ہے تو اس صورت میں اسے کھانا نہیں کہیں گے, اسے پینا نہیں کہیں گے. دوسرے لفظوں میں کیا مطلب ہوا, اگر کوئی شخص یا مثلا خاتون دن کے دوران روزہ اگر کوئی چیز پکاتے ہوئے فقط زبان کے اوپر رکھے اور چکھے کہ نمک کیسا ہے, تو کیا اس سے روزہ باطل ہو جائے گا؟ جواب جی نہیں, ٹیکنیکلی یہ روزہ باطل نہیں ہوگا. اس لیے کہ معیار ہمارے پاس ہے حلق. اگر کوئی چیز حلق سے نیچے جا رہی ہے تب یہ مانا جائے گا کہ اس نے اس چیز کو کھایا ہے. اس سے پہلے پہلے اگر فقط زبان پر رکھا ہے تو زبان پر رکھنے سے روزہ باطل نہیں ہوتا. حد یہ ہے کہ اگر کوئی چیز ایسی بھی ہے کہ مثلا ایک شکر, اس کا ایک کرسٹل ہے, وہ زبان کے اوپر رکھ لیا اور وہ تھوک کے اندر مل کر ختم ہو گیا, تو اب یہ اگر حلق کے نیچے بھی چلا گیا تب بھی کوئی مسئلہ نہیں ہے. اس کی وجہ یہ کہ اب یہ کرسٹل اپنی اصلی حالت میں ہے ہی نہیں, وہ تھوک کا حصہ بن کر ختم ہو چکا ہے, گھل مل کر ختم ہو گیا ہے, اور تھوک نگلنے سے روزہ باطل نہیں ہوتا. تو ایک اصولی بات, خاص طور پر ہمارے نوجوان دوست اگر اس بات کو سمجھ لیں اور بچے بھی اگر اس بات کو جان لیں سمجھ لیں کہ بہرحال روزے کے دوران پلے نہیں کرنا چاہیے کہ مثلا بار بار انسان کچھ نہ کچھ اپنی زبان کے اوپر رکھ رہا ہے اور ہنس کے بول رہے دیکھو میں نے کچھ الگ سے نیچے تو نہیں اتارا. وہ ٹھیک ہے, ٹیکنیکلی مسئلہ یہی ہے, مگر پلے نہیں کرنا چاہیے. پلے نہ کریں, لیکن اگر کسی نے کیا بھی تو نہ کوئی گنہگار کہلائے گا اور نہ ہی اس سے اس کا روزہ باطل ہوگا. جیسا کہ میں نے عرض کیا کہ صرف زبان پر کچھ رکھ کر ذائقہ چکھنے سے روزہ باطل نہیں ہوتا. اب مثلا سحری کے دوران کچھ دانتوں میں پھنسا رہ گیا تھا اور پھر دن میں وہ نکل آیا اور پھر حلق سے نیچے چلا گیا, روزہ باطل ہو جائے گا. بھول گئے اور کچھ کھا لیا یا پی لیا, یہ بڑا انٹرسٹنگ مسئلہ ہے کہ آدمی روزے کے دوران اسپیشلی ابتدائی دو تین روزوں تک یہ مسئلہ زیادہ پیش آنے کے امکان ہوتے ہیں, امکانات رہتے ہیں. بھول گئے, کچھ کھا لیا, کچھ پی لیا, یاد ہی نہیں رہا, ارے میرا تو روزہ تھا, پھر یاد آیا, تو جو کھایا پیا وہ کس حساب میں, کوئی مسئلہ نہیں, پروردگار عالم نے اس کے لیے اس چیز کو معاف کیا. اگر وہ بھول کر کچھ کھا لے, بھول کر کچھ پی لے, تو خدا اس کو معاف کرتا ہے, وہ کہتا ہے کوئی مسئلہ نہیں ہے, جان بوجھ کر نہیں کھایا تھا, اس لیے اس کا روزہ باطل نہیں ہوگا, یہ روزہ بالکل ٹھیک رہے گا. لوگ انٹرسٹنگ کوشچنز لے کر آتے ہیں جس کی بنیاد پر توضیح وغیرہ کے اندر بھی آپ کو ایسے مسائل ملیں گے کہ مثلا اگر ایک شخص پکا ہوا کھانا دیکھ کر, ابھی افطار کا وقت نہیں آیا ہے اور سامنے اس نے دیکھا کھانا پکا ہوا ہے یا کھانا پک رہا ہے اور بہت مزیدار ہے, خوشبو آ رہی ہے وغیرہ, اور اس کی وجہ سے اس کے منہ میں پانی آ جائے, یا وہ خود انٹینشنلی یہ کام کرے کہ ایسے کھانوں کو دیکھے اور اس کو پتہ بھی ہے کہ اس کے نتیجے میں میرے منہ میں پانی آ جائے گا, تو کیا یہ پانی جو ان کھانوں کو دیکھ کر اس کے منہ میں آیا ہے کیا اس کو وہ نگل سکتا ہے یا اس کے نگلنے سے اس کا روزہ باطل ہو جائے گا؟ جواب جی نہیں, یہ بالکل سلائیوا کی طرح سے ہے, یہ تھوک ہی کے حکم کے اندر ہے, لہٰذا اگر اس کو نگل لیا تو اس کے نگلنے سے روزہ باطل نہیں ہوگا. اب یہ ایک انسان کی واقع طاقت کے اوپر ہے کہ روزے کے دوران وہ کتنا پانی اس طرح سے بنا سکتا ہے اندر سے, یہ اس کی ہمت پر ہے. لیکن اگر وہ بنا سکتا ہے تو بنائے, پلے نہ کرے, لیکن یہ کہ بہرحال اگر اس طریقے سے ہو بھی جائے تو روزہ باطل نہیں ہوگا. پھر اس کے بعد ایک بہت اہم مسئلہ ہے جو واقعی پیش آنے والا بھی مسئلہ ہے, وہ ہے بلغم کے حوالے سے, کہ بلغم اگر ایک انسان کو آیا ہے تو کیا اس کو نگلنے کی, یعنی اس کو حلق سے نیچے اتارنے کی اجازت ہے یا اجازت نہیں ہے؟ روزے کے دوران ضروری ہے کہ اس کو تھوک دے. اس میں دو الگ الگ حصے بن جاتے ہیں, ایک بلغم وہ ہے کہ جو انسان کے منہ کی فضا میں آ گیا ہے, اور ایک وہ ہے کہ جو منہ کی فضا میں نہیں آیا. ایک دہن کی فضا ہے, منہ کی فضا ہے, زبان کے اوپر آ گیا ہے, اب کیا اس کو نگل سکتا ہے یا اس کو نہیں نگل سکتا, یہ الگ سوال ہے. دوسرا سوال یہ ہے کہ ایک وہ بلغم ہے کہ جو ابھی منہ کی فضا میں نہیں آیا, یعنی وہ چاہے تو وہ اسے منہ کی فضا میں لا سکتا ہے اور چاہے تو پیچھے ہی پیچھے سے حلق سے نیچے اتار سکتا ہے, اس میں تو کوئی مسئلہ ہے ہی نہیں. اگر روزے کی حالت میں وہ بلغم جو ابھی تک منہ کی فضا میں نہیں آیا ہے, اگر وہ پیچھے پیچھے سے حلق کے نیچے چلا جاتا ہے, تو شرعاً کوئی قباحت نہیں ہے کسی بھی فقیہ کے نزدیک, उससे रोज़े के ऊपर कोई फ़र्क नहीं पड़ता, और ये वाकन पेश आने वाला मसला है। अगर ये बलगम मुंह की फ़िज़ा में आ गया तो क्या अब इसे हलक से नीचे उतारा जा सकता है या नहीं उतारा जा सकता? आपने हमारी रविश को मुलाहिज़ा किया होगा, मैं आम तौर पर फतावा के इख्तलाफ़ को बयान नहीं करता, मगर ये मसला वो है कि जिसके अंदर इख्तलाफ़ है, और इख्तलाफ़ भी ऐसा है कि जिसको अगर बयान किया जाए तो बिल आखिर कुछ फ़ायदा हो सकता है। आयतुल्लाह सीस्तानी मुद्दज़िल्लुहू वो इस बारे में फरमाते हैं कि अगर बलगम मुंह की फ़िज़ा में भी अगर आ गया तो भी उसे हलक से नीचे उतारा जा सकता है। बाकी फुकहा आम तौर पर एहतियात वाजिब लगाकर मना करते हैं। वो कहते हैं कि हम फतवा तो नहीं देते, मगर एहतियात वाजिब यही है कि अगर मुंह की फ़िज़ा में आ गया है बलगम तो फिर रोज़े की हालत में उसको ना निकला जाए, उसको थूक दिया जाए। आयतुल्लाह सीस्तानी फरमाते हैं कि नहीं, मैं इसमें बहुत क्लियर हो चुका हूँ। आयतुल्लाह सीस्तानी का भी पहले जो फतवा था वो एहतियात वाजिब ही का था, वो फतवा नहीं था, एहतियात वाजिब थी। लेकिन बाद में उन्होंने अपने मसले को इसी तरीके से तहरीर किया कि मुंह में आने वाला बलगम भी अगर एक इंसान हलक से नीचे उतार ले तो रोज़े के ऊपर कोई फ़र्क नहीं पड़ता। तो अगर आगे सिस्तानी की तरफ रुजू कर लिया जाए तो दीगर मराजे के फतावा पर अमल करने वाले भी इस सहूलत से फ़ायदा उठा सकते हैं, जो वाकन पेश आने वाला मसला है। तो उसका नतीजा पर क्या निकलेगा कि बलगम चाहे वो मुँह की फ़िज़ा में भी आ जाए, अगर उसे हलक से नीचे उतार लिया जाए तो रोज़ा बातिल नहीं होता। अब उसके बाद एक और मसला आता है कि खाऊंगा नहीं पीऊंगा नहीं तो कमज़ोरी आ जाएगी, क्या मैं रोज़ा तोड़ सकता हूं? ये कल भी मैंने इशारा किया था कि खाने पीने से अगर इंसान दूर होगा तो बट नेचुरल कमज़ोरी आएगी। ये कमज़ोरी तो मतलूब है, ये तो परवरदिगार चाहता है कि इंसान के अंदर इतनी थोड़ी बहुत कमज़ोरी तो आए जिससे वो भूख का एहसास करे, जिससे वो प्यास का एहसास करे। तो फिर क्या इस कमज़ोरी की वजह से रोज़ा तोड़ने की इजाज़त मिलेगी? जवाब, नॉट एट ऑल, बिल्कुल भी नहीं, पतन नहीं मिलेगी। हाँ, अगर ये मसला आगे बढ़ जाए और कोई ये कहे कि साहब कमज़ोरी बहुत ज़्यादा है, नाकाबिले बर्दाश्त कमज़ोरी है, रूटीन की कमज़ोरी नहीं है, मर जाऊँगा, तो फिर मसला बिल्कुल अलग हो गया, फिर ये है कि इंसान उस रोज़े को तोड़ सकता है। फिर उसके बाद बहस आती है इंजेक्शन के हवाले से कि क्या हालत रोज़ा में इंजेक्शन का इस्तेमाल किया जा सकता है। बीमारी में दवा के लिए कोई हरज नहीं, जिस्म के किसी हिस्से को सुन करने के लिए कोई हरज नहीं। बीमारी में दवा के लिए नो प्रॉब्लम इंजेक्शन इस्तेमाल हो सकता है। जिस्म के किसी ऑर्गन को सुन करने के लिए नो प्रॉब्लम इस्तेमाल हो सकता है। फिर उसके बाद आती है तीसरी कैटेगरी, ग़िज़ाई कमी या भूख के एहसास को ख़त्म करने के लिए। इसमें बास फुकहा ने इजाज़त दी है, मगर मसला एहतियात के मुताबिक यही बनता है कि इस काम को अंजाम ना दिया जाए और ऐसे इंजेक्शन को इस्तेमाल ना किया जाए कि जिससे भूख का एहसास ही ख़त्म हो जाए। उसके बाद एक मसला मसूड़ों से खून का है कि गम्स उनसे खून निकल आया तो क्या इस खून को थूकना ज़रूरी है? जवाब, जी हाँ, ज़रूरी है। लेकिन अगर ये थूक में मिलकर ख़त्म हो जाए, तो अभी भी मसला पहले गुजर चुका कि अगर कोई चीज़ थूक में मिलकर घुल मिलकर ख़त्म हो जाए, यानी अब ये नहीं कहा जाएगा कि ये खून है बल्कि ये कहा जाएगा अब ये थूक है, उसमें उसके असरात बिल्कुल ख़त्म हो गए, तो फिर उसके बाद अगर निगल ले तो ये माना जाएगा कि जैसे इसने थूक निकला है, मसूड़ों से निकलने वाला खून नहीं निकला। अब एक इंटरेस्टिंग सवाल ये भी है कि जो पहले बात आई थी कि भूले से अगर कोई खा ले पी ले तो कोई हरज नहीं है, उससे रोज़ा बातिल नहीं होता। मैंने रोज़ा रखा हुआ है, दोस्त ने भी रोज़ा रखा हुआ है, मुझे तो पता है कि मेरा रोज़ा है, वो भूल गया कि उसका रोज़ा है, वो मेरे सामने खा रहा है पी रहा है, तो क्या मेरे लिए ज़रूरी है कि मैं उसको रोकूं और उसका हाथ हिलाकर उसे कहूं कि भाई तुम्हारा रोज़ा है, भाई तुम्हारा रोज़ा है, भाई तुम्हारा रोज़ा है, क्या मेरे लिए कहना ज़रूरी है? जवाब, जी नहीं। अगर वो भूले से खा रहा है तो उसको भूले से खाने दीजिए, चाहे आप अंदर से कुड़ते रहें कि मेरे सामने खा रहा है बेमुरव्वत, अंदर जाकर भी नहीं भूलता, मेरे सामने भूलता है, लेकिन जो भी है वो भूले से खा रहा है, आपको बताना कतन ज़रूरी नहीं है, उसको भूले से खाने दीजिए, चाहे वो पूरी देख खा जाए। उसके बाद अगला मसला ये वाला कि क्या हालत रोज़ा में गरारे करने की इजाज़त है। ये थोड़ा है टची, सेंसिटिव है कि चांसेस बहुत कम होंगे कि अगर एक इंसान गरारे कर रहा है तो हलक तक पानी को जाने से रोक सके, लेकिन अगर कोई इतना कॉन्फिडेंट है कि नहीं साहब मैं गरारे कर रहा हूँ और हलक से नीचे पानी नहीं जाएगा, तो फिर वो गरारे भी कर सकता है। दांतों का इलाज डेंटिस्ट कर रहा है हालत रोज़ा में मरीज़ का, तो डेंटिस्ट के लिए तो कोई मसला है ही नहीं, लेकिन ख़ुद मरीज़ के लिए क्या मसला बनेगा? उसके लिए भी मायार वही हलक है, जो दवा वगैरह उसके मुंह में डाली जा रही है, अगर कोई खून वून निकल रहा है, अगर ये हलक से नीचे नहीं जा रहा तो शरण ये काम भी हालत रोज़ा के अंदर किया जा सकता है। मशवरा यही है कि अगर इसको डिले किया जा सके तो इफ्तार के बाद इसको अंजाम देना चाहिए, इफ्तार से पहले ना करें, इसलिए कि चांसेस बहुत रेयर हैं कि इंसान हलक तक कोई भी चीज़ जाने से रोक सके, जबकि दांत का इलाज हो रहा है, अंदर मुसलसल दवाएं वगैरह डाली जा रही हैं, मुश्किल होगा, इतना आसान नहीं होगा। टूथपेस्ट का इस्तेमाल कोई हरज नहीं, हालत रोज़ा में टूथपेस्ट का इस्तेमाल बिल्कुल हो सकता है, किसी किस्म का कोई प्रॉब्लम नहीं है। अलबत्ता ये भी नहीं है कि इंसान अगर रोज़े की वजह से उसके मुंह से अगर कोई बू आ रही है, यानी इस मौके पर मुझे ये हदीस याद आई कि हज़रत मूसा अलैहिस्सलाम के परवरदिगार आलम ने सवाल किया कि या मूसा मा यमनाउ का मुनाजाती, ए मूसा मेरी मुनाजात से तुझे किस चीज़ ने रोका। हज़रत मूसा अलैहिस्सलाम ने कहा अजुल लोकल खलूफ फम साइम, ए परवरदिगार मेरे मुंह से रोज़े की वजह से बू आ रही थी। अब उस ज़माने के अंदर अगर आप जहन में रखें तो इस तरह से मिसाल के तौर पर कोई पेस्ट और ये सारी चीज़ें तो अवेलेबल नहीं होती थी, और इबादत के जो आदाब हैं उनके अंदर ये चीज़ शामिल है कि मसलन इंसान मस्जिद के अंदर आए तो उसके मुंह से बदबू ना आ रही हो, उसके मुंह से महक आ रही हो, अच्छी महक आ रही हो, खुशबू आ रही हो, उसने टूथपेस्ट वगैरह इस्तेमाल किया हो या कोई ऐसा तरीका कि जिससे उसके मुँह की बदबू से दूसरों को अजियत ना हो, तकलीफ़ ना हो, जो मस्जिद की हुसैनी की इमाम बारगा की फ़िज़ा है वो आलूदा ना हो, ये आदाब में शामिल है। क़ुरान मजीद की तिलावत के अंदर भी ये आदाब में शामिल है कि इंसान जब क़ुरान मजीद की तिलावत करे तो इस तरह कि उसके मुंह से खुशबू आ रही है, आदाब में तो ये है। अब हज़रत मूसा अलैहिस्सलाम रोज़ा रखे हुए थे, कोई ऐसा इम्कान था नहीं कि जिसकी वजह से उस बू को दूर किया जा सके। परवरदिगार आलम ने कहा मा यमनाउ का मुनाजात, ऐ मूसा क्या वजह है मेरी मुनाजात से क्यों रुक गए। तो हज़रत मूसा अलैहिस्सलाम ने कहा ऐ परवरदिगार मैंने रोज़ा रखा था और मुझे हया आ रही थी कि चूँकि मेरे मुँह से बदबू आ रही थी तो मुझे मुनासिब महसूस नहीं हुआ कि इस हालत में मैं तेरी मुनाजात करूँ। तो परवरदिगार आलम ने कहा कि लखलूफ़ो फम साइम अतयबो इंदी मिन रीहिल मिस्क, ऐ मूसा रोज़ेदार के मुँह से रोज़े की वजह से अगर कोई बदबू आ रही है तो वो मुझे इतनी अजीज़ है कि दुनिया की कोई खुशबू उसका मुकाबला नहीं कर सकती। तो वो आदाब के एतबार से, और फिर अगर उसके बाद बहरहाल अगर किसी वजह से वो बदबू आ भी रही है तो ऐसा नहीं है कि परवरदिगार आलम से मुनाजात से इंसान रुक जाए। बहरहाल फ़िक़ी एतबार से जो मसला वो यही कि टूथपेस्ट का इस्तेमाल वगैरह अगर इंसान करना चाहे हालत रोज़ा में कोई हरज नहीं है, वो बिल्कुल कर सकता है। हाँ, वो पेस्ट भी हलक से नीचे नहीं जाना चाहिए, अलबत्त इसके लिए तो बहुत बदसौक होना पड़ेगा किसी को कि वो टूथपेस्ट को हलक से नीचे उतारे। इसी तरह से डेंटल फ्लॉस वगैरह का इस्तेमाल या टूथपिक का इस्तेमाल करना हालत रोज़ा में, ख़ुद उससे कोई फ़र्क नहीं पड़ता, कोई चीज़ हलक के नीचे नहीं जानी चाहिए। यही मसला आई ड्रॉप्स का है, यही मसला नेज़ल ड्रॉप्स का भी है, आँखों में डालने के कतरे, नाक में डालने के कतरे, अगर वो नाक से सफ़र करते हुए हलक के नीचे नहीं जा रहे हैं, अगर आँख से सफ़र करते हुए हलक के नीचे नहीं जा रहे हैं तो कोई हरज नहीं है। इत्र या परफ्यूम्स का इस्तेमाल कोई हरज नहीं, रोज़े की हालत में इत्र का इस्तेमाल करना, परफ्यूम्स का इस्तेमाल करना बल्कि ये मुस्तहब है। मेरा ख्याल है कि ये बात जहनों के अंदर एक मिसकॉन्सेप्शन है कि रोज़े की हालत में परफ्यूम्स वगैरह इस्तेमाल नहीं कर सकते, कतअन ऐसा नहीं है, हालत रोज़ा में परफ्यूम्स इस्तेमाल कर सकते हैं, बल्कि इसे रोज़ेदार के लिए मुस्तहब माना गया है बहुत से फुकहा के नज़दीक। कुछ ख़ास जड़ी बूटियाँ हैं खुशबूदार, उनका मसला बिल्कुल अलग है, मगर आम तौर पर जो खुशबुएँ इस्तेमाल की जाती हैं उनमें किसी किस्म का कोई प्रॉब्लम नहीं है। शैम्पू और साबुन का मसला तो बिल्कुल आसान है कि हालत रोज़ा में शैम्पू और साबुन तो ज़ाहिर है कि इंसान अपने जिस्म पर लगाएगा, सर पर लगाएगा, उसका तो हलक से तो कोई ताल्लुक बनता ही नहीं। बालों में कोई तेल डालना, क्रीम लगाना, ये भी मिसकॉन्सेप्शन है कि शायद हालत रोज़ा में इससे रोका गया है, कोई ऐसा मसला नहीं है। ख़वातीन अगर लिपस्टिक इस्तेमाल कर रही हैं हालत रोज़ा में, कोई मसला नहीं, उस लिपस्टिक को भी हलक से नीचे नहीं जाना चाहिए, वो तो एक उसूल हो गया। ब्लड डोनेशन देना या खून का अतिया देना, अगर इंसान रोज़े की हालत में खून का अतिया दे रहा है और उसकी वजह से उसके जिस्म में कमज़ोरी आ रही है तो अलग बात है, तो ये मकरूह है, हराम तो फिर भी नहीं होगा, बातिल तो रोज़ा फिर भी नहीं होगा, रोज़े का सवाब कम हो जाएगा। मकरूह जब भी इबादत में इस्तेमाल हो कि ये इबादत के लिए मकरूह है तो इसका मतलब ये है कि सवाब में कमी, 100 दिरहम मिलने वाले थे 70 दिरहम मिलेंगे, 60 दिरहम मिलेंगे, ऐसा नहीं है कि कुछ भी नहीं मिलेगा। आम तौर पर जब मकरूह का लफ्ज़ आता है तो उसका मतलब ये होता है कि ना करो तो सवाब मिलेगा और करो तो कोई बात नहीं। روزے یا عبادت کے دوران جب کبھی بھی مکروہ کا لفظ استعمال ہو تو اس کا مطلب یہ ہوتا ہے کہ ثواب میں کمی، قلت الثواب، ثواب کی کمی اس کی وجہ سے واقع ہوگی، نہ یہ کہ وہ عبادت بالکل ہی ختم ہو جائے گی اور نہ انجام دیتے تو اچھا ہوتا، ایسا نہیں ہے، اس کام کو نہ انجام دیتے تو ثواب بڑھ جاتا. کلی کرنا، یہ آخری مسئلہ غالباً بنے گا جو ہم بیان کرنا چاہ رہے تھے اس حوالے سے. کلی کرنا، کلی کر رہے تھے اور بے اختیار حلق کے نیچے پانی چلا گیا، روزہ باطل ہے. سوائے اس کے کہ بھول گئے کہ روزے سے تھے، تو بھولنے کا مسئلہ تو پہلے ہی آ چکا. اور یا پھر واجب نماز کے وضو کے لیے کلی کر رہے تھے، ان دو صورتوں کو ایگزمپٹ کر دیں. باقی اگر کلی کرتے کرتے وہ پانی نیچے چلا گیا تو رحم اللہ من قر الفاتحہ، روزے کا فاتحہ پڑھ لیجئے، اس کے بعد وہ روزہ باطل ہو جائے گا. تو بہرحال یہ کھانے پینے کے حوالے سے جو دو چار چیزیں ہمیں بیان کرنا تھی وہ اتنی تھیں، اس میں کافی وقت چلا گیا. لیکن آئیے، جو ہمارے پاس اس وقت 15 منٹ ہیں تو 10 منٹ تک تو ہم دیکھ سکتے ہیں. آیتوں کو اب کل ہی ہم شروع کریں گے، پہلے ذرا ہم دیکھ لیں اس خطبے کو جو ختمی مرتبت احمد مشتبہ محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم. پیغمبر اکرم کا یہ خطبہ ہے، خطبہ شعبانیہ، جو پیغمبر اکرم نے شعبان کے آخری جمعے کو ارشاد فرمایا تھا، جس میں پیغمبر اکرم نے ماہ مبارک رمضان کا تعارف کروایا. اور پھر یاد رکھیے گا کہ اس کو فقہی تعارف سے تھوڑا سا بالا تر سمجھیے، کہ جس کے اندر مبتلات روزہ کی فقط فہرست بیان نہیں ہو رہی، اس سے کچھ بالا تر معاملہ، جہاں سے ہم نے بات شروع کی تھی، اگر اس کو آپ ذہن میں محفوظ رکھ پائیں. یہ خطبہ تھوڑے بہت فرق کے ساتھ ہماری حدیث کی تمام کتابوں کے اندر موجود ہے. تقریباً کافی کے اندر یہ موجود ہے، ملا اظہر میں یہ موجود ہے، وسائل الشیعہ میں، مستدرک الوسائل میں، تھوڑے بہت فرق کے ساتھ یہ خطبہ تقریباً ہر بڑی کتاب کے اندر آپ کو مل جائے گا. مفات الجنان کے اندر بھی یہ خطبہ موجود ہے. پیغمبر اکرم اس کے اندر ارشاد کیا فرماتے ہیں؟ ایوہ الناس، اے لوگوں، انہ قد اقبل الیکم شہر اللہ بالبرکت والرحمت والمغفرہ. اے لوگوں، تمہاری طرف چل کر آ رہا ہے، تمہاری طرف آ رہا ہے، آگے بڑھ رہا ہے. کون بڑھ رہا ہے، کون آ رہا ہے؟ اللہ کا مہینہ، شہر اللہ. اور اکیلا نہیں آ رہا، برکت کے ساتھ آ رہا ہے، رحمت کے ساتھ آ رہا ہے، اور مغفرت کے ساتھ آ رہا ہے. ایک تو ایسا مہمان ہو کہ جو خالی ہاتھ آ رہا ہو تو اس کو ریسیو کرنا بھی اچھا نہیں لگتا، اگرچہ آداب میزبانی کے خلاف ہے. لیکن اگر وہ تنہا آ رہا ہے تو بوجھ ہو گیا ہمارے اوپر. کہ نہیں، ایسا نہیں ہے. انہ قد اقبل الیکم شہر اللہ، اللہ کا مہینہ آ رہا ہے، اکیلا نہیں آ رہا، برکت کے ساتھ آ رہا ہے، رحمت کے ساتھ آ رہا ہے، مغفرت کے ساتھ آ رہا ہے. اس کی طرف سے اقبال ہے، اب تمہاری طرف سے استقبال کیسا ہو اس کا فیصلہ تم نے کرنا ہے. شہر ہوا عند اللہ افضل الشہور، یہ مہینہ وہ ہے جو اللہ کے نزدیک تمام مہینوں سے افضل ہے. وہ ایام ہوں افضل الایام، اور جو اس کے دن ہیں، کوئی دوسرا مہینہ اس کے دن اس ایک مہینے کے دن کا مقابلہ نہیں کر سکتے. وہ لیالی ہے افضل اللیالی، اس کی راتیں دیگر تمام مہینوں کی راتوں سے افضل ہیں. وہ ساعت ہو افضل الساعت، دن اور رات کیا، ایک لمحہ اس کا ایسا ہے کہ کسی اور مہینے کے لمحات اس کا مقابلہ نہیں کر سکتے. وہ شہر، یہ وہ مہینہ ہے، دعی تم فی ہے الی ضیافت اللہ، جس مہینے کے اندر اللہ نے تمہیں اپنا مہمان بننے کی دعوت دی ہے. 11 مہینے ہم کسی اور کا کھاتے ہیں، خدا ہی کا تو کھاتے ہیں، خدا ہی کا تو دیا ہوا ہے، رازق تو وہی ہے. مگر کیا اہتمام ہے کہ جو ہمیشہ دے رہا ہے وہ جب یہ کہے، اس کی طرف سے رسول یہ پیغام دیں کہ اس مہینے میں تمہیں خاص طور پر مدعو کیا گیا، دو ہی تم فی ہے الی ضیافت اللہ، وجعل تم فی ہے من اہل کرامت اللہ، اللہ کا مہمان بننے کی دعوت دی گئی ہے. اور یاد رکھو، اس مہینے میں تمہیں صاحب عزت بنایا گیا ہے، اہل کرامت بنایا گیا ہے. انفاسکم فیہ تسبیح، کیا کیا تحفے ہیں. نمبر ایک، اس مہینے میں تمہارا سانس لینا تسبیح کا ثواب تمہیں عطا کرے گا. ونومکم فیہ عبادہ، اگر تم اس مہینے میں سو بھی رہے ہو تو سونا بھی تمہارا عبادت شمار کیا جائے گا. وعملکم فیہ مقبول، اس مہینے میں تمہارا عمل پروردگار عالم نے پہلے سے گارنٹی کر دیا ہے کہ اسے قبول کر لیا جائے گا. کیا بحث ہم کر رہے تھے کہ روزہ قبول ہوگا نہیں ہوگا، ذرا سی انسان محنت کرے، یعنی وہ تو انتہائی بدبخت ہے کہ اس گارنٹی کے بعد بھی اپنے روزے کو قبول نہ کروا سکے، اپنی عبادتوں کو قبول نہ کروا سکے. اتنا پروردگار کی طرف سے بلینک چیک ہے، ऐसा ब्लैंकेट ऐलान किया जा रहा है पैगंबर अकरम की तरफ से, कैटेगोरिकली पैगंबर कह रहे हैं अमल हुकुम फी है मकबूल उन व दुआ हुकुम फी है मुस्तजाब उन, और याद रखो तुम्हारी दुआएं इस महीने के अंदर मुस्तजाब हैं। फसलुल्लाह रब्बकुम बिन्नियातिन सादिका, तो अब तुम क्या करो, अल्लाह से सवाल करो, अपने रब से सवाल करो, बिन्नियातिन सादिका, सबसे पहले जिसको सच्चा बनाओ, अपनी नीयतों को पाकीज़ा बनाओ, उसको सच्चा बनाओ, सही सादिक नीयतों के साथ अपने रब को पुकारो, अपने रब को बुलाओ, उससे सवाल करो, व कुलूबिन ताहिरा, और पाकीज़ा दिलों के साथ खुदा को बुलाओ, अन युवफ़िक़कुम लिस्सियाम ही, और किस चीज़ का सवाल करो, पहली दुआ ये मांगो कि ऐ परवरदिगार इस महीने के रोज़े रखने की हमें तौफीक अता फरमाओ, व तिलावत किताब ही, और दूसरी दुआ ये मांगो कि ऐ परवरदिगार जो किताब तूने नाजिल की है उसकी तिलावत की हमें तौफीक अता फरमा, फ़इन्न शकिया, शकी और बदबख्त है, मन हुरिमा गुफरान अल्लाह फ़ी हाज़ा शहर अज़ीम, जो इस अजीम महीने के अंदर भी अल्लाह की मग़फ़िरत को हासिल न कर पाए वो इंतहाई बदबख्त है, वज़कुरू बिजूएकुम व अतशकुम फ़ीह, और देखो इस महीने में जो भूखा तुम्हें रहना पड़ेगा, जो प्यासा तुम्हें रहना पड़ेगा, उसके ज़रिए से याद करो, जू अयोमिल क़ियामा व अतशा, क़यामत के दिन की भूख को याद करो, क़यामत के दिन की प्यास को याद करो, व तसद्दकु अला फ़ुक़राएकुम, जो तुम्हारे माहौल में माशरे के अंदर फ़कीर हैं, जिनके पास इतना नहीं है, उनके ऊपर सदक़े के ज़रिए से मेहरबानी करो, तसद्दकु अला फ़ुक़राएकुम, ये बेहतरीन मौका है कि तुम उनकी मदद करो और ख़ुदा को राज़ी करो, व मसाकीनकुम, फ़कीरों को मिसकीनों को सदक़े के ज़रिए से अता करो, व वक़्तिरू किबारकुम, इस महीने में ख़ास तौर पर अपने बुज़ुर्गों का एहतराम करो, उनकी तौक़ीर करो, 11 महीनों में नहीं करना है, करना है, मगर इस एक महीने में ख़ास तौर पर सीखना है, वक्त के रूह के बारे को अपने बुज़ुर्गों की तौकीर करो, उनकी इज्जत करो, उनका एहतराम करो, सीनियर्स को आगे बढ़ाओ, उनको मुकद्दम करो, उनको आगे लेकर चलो, वरहमू से गा रखो, और जो तुम्हारे छोटे हैं बच्चे हैं उनके ऊपर रहम करो मोहब्बत के साथ, शफ़क़त के साथ, क्या बाकी 11 महीनों में ये काम नहीं करना, करना है, इस एक महीने में ख़ास अहतमाम करना है, इस एक महीने में सीखना है, अगर अब तक नहीं सीखा तो सीखना है, सीखा हुआ है तो उसमें और इम्प्रूवमेंट लेकर आना है, वसिलू अरहामकुम, अपने रिश्तेदारों के साथ ताल्लुक़ को मजबूत करो, जो तुम्हारे रिश्तेदार हैं, क्या बाकी 11 महीनों में नहीं करना, करना है, लेकिन अगर नहीं किया था तो इस एक महीने के अंदर आगाज़ करो, और अगर जो आगाज़ किया हुआ है तो उसे और मजबूत करो, ये जो इफ्तार के मौके पर बुलाने का सिलसिला होता है, तोहफ़े देने का सिलसिला होता है, ख़ास तौर पर माहे रमज़ान के अंदर बहुत अच्छा है, अगर ये फ़कत फॉर्मेलिटी ना हो और इसके ज़रिए से रिश्तेदारों के दिल एक दूसरे से करीब होते चले जाएं, क्या कहना, ख़ास तौर पर पैगंबर अकरम इस बात की ताकीद करते हैं, वसिलू अरहामकुम वहफ़ज़ू अलसिनतकुम, अपनी ज़बानों की हिफाजत करो, अपनी ज़बान को कंट्रोल करो, वग़ज़ू अम्मा ला यहिल्लु नज़र इलैहि अबसारकुम, और अपनी आँखों को बचाओ उन चीज़ों के देखने से कि जो तुम्हारे लिए हलाल नहीं है, वह अम्मा ला यहिल्लुल इस्तिमाउ इलैहि अस्माअकुम, और अपने कानों को बचाओ वो सुनने से कि जो सुनना तुम्हारे लिए हलाल नहीं है, मैं बिल्कुल बिला तबसरा छोड़ते हुए आगे बढ़ रहा हूँ, वह गज़ु अम्मा ला यहिल्लुन नज़र इलैहि अबसारकुम, वह अम्मा ला यहिल्लुल इस्तिमाउ इलैहि अस्माअकुम, वह तहन्ननु अला अयतामिन नास या तहन्ननु अला अयतामिकुम, और देखो लोगों के यतीमों पर इस महीने में तुम मेहरबानी करो तो ऐसा होगा कि खुदा की तरफ से इंतज़ाम हो कि तुम्हारे यतीमों के ऊपर भी, तुम भी तो मरोगे, अगर आज उनके बाप का इंतकाल हो गया है तो तुम्हारी औलाद के तुम बाप हो तो तुम नहीं मरने वाले, क्या यतीमी का ख़तरा तुम्हारी औलाद के ऊपर नहीं मंडला रहा, आज दूसरों के यतीमों के साथ अच्छा सलूक करो, वो वक्त आएगा कि दूसरे तुम्हारे यतीमों के साथ अच्छा सलूक करेंगे, ये वो सोशल रिस्पॉन्सिबिलिटीज़ हैं, माशरती ज़िम्मेदारियाँ कि जो एक इंसान को अदा करनी है, ख़ास कोई इम्तिहान हो तो अलग बात है, वरना होता इसी तरीके से, ये जो जुमला मैंने कहा अभी मैं मसाइब के हवाले से इसकी कुछ तशरीह करूँगा, मगर ज़रा सा 2-3 मिनट अभी हमारे पास और हैं, ज़रा इसको हम देख लें, फरमाते हैं वतूबु इलैहि मिन ज़ुनूबिकुम, और देखो अल्लाह की बारगाह में तौबा करो, जो गुनाह अब तक हो गए तौबा करो, वरफ़ इलैहि अईदीकुम बिद्दुआ, अपने हाथों को दुआ के लिए बुलंद करो, रूटीन के हाथ मत उठाओ, वाकई हाथों को दुआ के लिए बुलंद करो, کس موقع پر؟ فی اوقات صلاتکم، خاص طور پر جب تم نماز پڑھتے ہو، فجر کا وقت، ظہر کا وقت، عصر کا وقت، مغرب، عشاء، جب تم نماز پڑھتے ہو ہاتھوں کو بلند کرو. اس بلند کرنے کی بھی اپنی تاثیر ہے. بلند کرو، فقیر بنو خدا کی بارگاہ میں. دنیا کے سامنے بھکاری بننا تمہیں ذلیل کرے گا، خدا کی بارگاہ میں فقیر بننا تمہیں عزت والا بنائے گا. اپنے ہاتھوں کو بلند کرو نماز کے اوقات میں. فرماتے ہیں فإنها أفضل الساعات، کہ ان لمحات کا مقابلہ تو پھر کوئی دوسرا نہیں کر سکتا. ينظر الله فيها بالرحمة إلى عباده، کہ یہ وہ وقت ہے کہ جب اللہ اپنے بندوں پر رحمت کی نظر ڈالتا ہے. فرماتے ہیں یجیبوہم ناجوہ اذا ناجوہ، جب وہ اپنے خدا سے مناجات کرتے ہیں تو پروردگار ان کا جواب دیتا ہے. ویلبیہم اذا نادوہ، اور جب یہ ندا دیتے ہیں تو خدا کی طرف سے جواب آتا ہے. ویستجیب لہم اذا دعوہ، اور خدا ان کی دعاؤں کو قبول کرتا ہے. ایوہ الناس، اے لوگوں ان انفسکم مرہونا بعمالکم، دیکھو تمہاری جانیں گروی ہیں تمہارے اعمال کے عوض. فکوہا باستغفارکم، اپنی گردنوں کو چھڑواؤ استغفار کے ذریعے سے. جو کوئی چیز گروی پڑی ہوئی ہے تو چھڑوانے کے لیے کچھ دینا تو پڑے گا. تو خدا استغفار کے عوض تمہاری جانوں کو چھوڑنے کے لیے، گردنوں کو آزاد کرنے کے لیے تیار ہے. کر لو، یہ موقع ہے، یہ ڈیل آفر ہوئی ہے ماہ رمضان کے اندر. وَظُهُورَكُمْ ثَقِيلًا مِنْ أَوْزَارِكُمْ، تمہارے گناہوں کے بوجھ سے تمہاری پیٹھ، تمہاری کمر جھکی ہوئی ہے. فَخَفَّفُوا عَنْهَا بِطُولِ سُجُودِكُمْ، لمبے طویل سجدوں کے ذریعے سے اپنی پیٹھ کے بوجھ کو ہلکا کرو. اتارنے کے لیے جھکنا تو پڑتا ہے نا، اگر پیٹھ کا بوجھ ہو، کہ گناہ کا بوجھ جو تمہاری پیٹھ پر وہ اتر جائے گا اگر سجدے میں تم نے اپنے آپ کو خدا کے سامنے پیش کر دیا. تو اب تمہاری پوزیشن وہ بن جائے گی کہ پیٹھ پر پڑا ہوا بوجھ وہ اتر جائے گا. یہ خود بہ آگے جاتا ہے، مگر اب وقت میں گنجائش نہیں ہے. میں جو عرض کرنا چاہ رہا تھا وہ کیا، درمیان میں نے عرض کیا آپ کی خدمت، تحننوا علی ایتام الناس یتحننوا علی ایتامکم، لوگوں کے یتیموں کے ساتھ اچھا سلوک کرو، دوسرے تمہارے یتیموں کے ساتھ اچھا سلوک کریں گے جب تم اس دنیا سے چلے جاؤ گے. لوگ اگر احسان فراموش ہیں تو وہ اپنے احسان فراموشی کی وجہ سے اپنے جرم میں اور آگے بڑھ جائیں گے، مگر پھر تمہارے لیے کسی قسم کی کوئی ملامت نہیں ہوگی کہ تم نے اپنی ذمہ داریوں کو پورا کیا. علی کا طریقہ کیا تھا یتیموں کے ساتھ؟ علی کا طریقہ کیا تھا؟ مولا کا طریقہ یہ تھا یتیموں کے ساتھ کہ اتنی شفقت اور مہربانی کیا کرتے تھے کہ جن کے باپ موجود تھے وہ کہتے تھے کہ واقعاً خدا ہمارے بابا کا سایہ تو ہم پر سلامت رکھے، مگر علی کی یہ توجہات تو اسی وقت حاصل ہو سکتی ہے جب کوئی یتیم ہو. اتنی محبت، اتنی شفقت یتیموں کے ساتھ. مگر وہ علی جس نے ہمیشہ یتیم پروری کی ہے، حسین کے بعد حسین کی یتیمہ کے ساتھ کیا سلوک کیا گیا؟ یہ بھی تو علی ہی کی اولاد ہیں، یہ سکینہ یہ بھی تو علی کی اولاد ہیں، اسی کی پوتی ہے. مگر جب حسین کا سایہ سر سے اٹھتا ہے اور جب فضائے کربلا کے اندر یہ صدا گونجتی علاقت قتل الحسین بے کربلا، علاقت ذبح الحسین بے کربلا، اور سید سجاد نے در خیمہ کو پلٹ کر دیکھا ہے کہ نو کے نیزہ پر بابا کا سر بلند ہو گیا، اور سید سجاد نے کہا کہ السلام علیک یا ابا عبداللہ. اب سکینہ تو اپنے گھر کے طریقے کے مطابق سمجھ رہی ہے کہ ٹھیک ہے، مظلومیت تو بہت بڑی ہے، مگر اب تو میں یتیمہ ہو گئی ہوں، کوئی آ کر میرے سر پر ہاتھ پھیرے گا، کوئی شفقت سے پوچھے گا کہ بیٹی کسی چیز کی ضرورت تو نہیں ہے. مگر اس بچی کی تمام امیدیں اس وقت ختم ہو کر رہ جاتی ہیں کہ جب شمر درے لے کر آتا ہے، کوئی تماچے مار رہا ہے، کوئی تازیانے لگا رہا ہے، کوئی گوہر نوچ رہا ہے، اور وہ بچی یہی سوچتی ہے کہ کیا یتیموں کے ساتھ ایسا سلوک کیا جائے. الا ولعنۃ اللہ علی القوم الظالمین وسیعلم الذین ظلموا ایہم انقلب ینقلبوا. بار الہ اس قلیل توسل کو قبول فرما. اے پروردگار، ماہ مبارک کی برکتیں سمیٹنے کی ہمیں توفیق عطا فرما. اے پروردگار، تجھے واسطہ محمد و آل محمد کا، اس مبارک مہینے کے اندر بہترین عبادت کرنے کی ہمیں توفیق عطا فرما. اے پروردگار، ہم کیا اور ہماری عبادتیں کیا، ہم بھی ناقص، ہماری عبادتیں بھی ناقص، مگر مالک تو کامل ہے، اور جن وسیلوں کے طفیل ہم اپنی عبادتیں تیری بارگاہ میں پیش کرتے ہیں، ہمیں امید ہے کہ تو قبول کرے گا. اے پروردگار، ہماری ناقص عبادتوں کو پورے کمال کے ساتھ اپنی بارگاہ میں قبول فرما. اے پروردگار، پریشان حال مومنین کی پریشانیوں کو دور فرما. آل محمد کے ماننے والے چاہنے والے جہاں کہیں بھی آباد ہیں ان کی جان مال عزت و آبرو کی حفاظت فرما، پرچم اسلام کو سربلندی عطا فرما، پرچم کفر و شرک و نفاق کو سرنگوں فرما، زمانے کے امام کے ظہور میں تعجیل فرما، ہمیں ان کے عوام و انصار میں شمار فرما۔ ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب۔
مومنین کرام، السلام علیکم۔ انتظامیہ کی جانب سے چند اعلانات سماعت فرما رہے ہیں۔